नमस्कार, अन्तर संवादमा स्वागत छ। म सन्तोष रेग्मी। विनाशकारी भुटेकोशी बाढी गएको आज 12 दिन हो। यस बीचमा राहत, उद्धार, पुनस्थापना, तत्कालीन बसोबास लगायतका विभिन्न क्रियाकलापहरू भइरहेका छन्। मूलत अहिले पनि उद्धारको कामलाई नै सरकारले पहिलो प्राथमिकतामा राखिरहेको छ र हिजो र अस्ति दुई दिन गरी चारजनाको जीवितै उद्धार गरिएको छ। त्यसमध्ये तीनजना जलविद्युतको टनेलबाट निकालिनु भएको हो भने एकजनाको घरमै उद्धार गरिएको हो। विनाशकारी बाढीपछिको प्रतिकार्यबारे कुराकानी गर्न नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। प्रवक्ताज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद।
अब आजसम्मको प्रगतिबारे अलि हामी केन्द्रित हुन खोजेको।
अब मुख्य गरी यो नेपाली सेनाले अन्य सुरक्षा निकाय लगायत सबै सम्बद्ध निकायहरूसँग समन्वय र सहकार्य गरेर जुन यो विपद भयो, यो विपदको घटना पश्चातको खोज, उद्धार र राहतको कार्यलाई चाहिँ तदारुकताका साथ अगाडि बढाएको छ। विशेष गरी यो जुन अहिलेको अवस्थामा यो टनेलमा फसेका छन् कि भन्ने हिसाबबाट त्यसलाई मुख्य केन्द्रमा राखेर यो खोज उद्धारको कार्यहरू भइरहेको छ र जस अनुसार यो त्रिशुली 3A दुईजनाको उद्धार भएको थियो, उहाँको स्वास्थ्य लाभको क्रममा हुनुहुन्छ, यो सैनिक अस्पतालमा उपचार भइरहेको अवस्था छ भने, त्यसै गरी यो हिजो चाहिँ यो अप्पर त्रिशुली 1 उद्धार गरिएका यो चिनिया नागरिकको पनि सैनिक अस्पतालमै उपचार भइरहेको छ र उहाँहरूलाई चिनिया दूतावासका प्रतिनिधिहरूबाट पनि भेटकार्य भइसकेको छ।
हजुर, अब यो जसरी यो पछिल्लो दुई दिनमा चारजनाको जुन जीवितै उद्धार गरिएको छ र उहाँहरूको अहिले स्वास्थ्य लाभ उहाँहरूले गरिरहनु भएको छ, स्वास्थ्य उपचार उहाँहरूको भइरहेको छ, उहाँहरूको अवस्था कस्तो छ?
अब अहिले मलाई प्राप्त जानकारी अनुसार उहाँहरू खतरा मुक्त हुनुहुन्छ भन्ने जानकारी प्राप्त भएको छ र यसमा यो हामी पछि यो मेडिकल डक्टरहरूको तर्फबाट नै यो मेडिकल नोट जारी गर्नेछौँ।
हजुर, अब उद्धारको जुन प्रयास छ र यहाँले पनि भन्नुभयो, अब हामी अहिले पछिल्लो समयमा टनेलमा केन्द्रित भएका छौँ भनेर, त्यहाँको कतिको सम्भावना छ, आशा कति छ र त्यसका लागि अब हामीले के कस्तो तयारी गरिरहेका छौँ?
र विशेष गरी यो जो टनेल उद्धारको क्रममा हिजो यो रसुवागढी टनेलको चाहिँ भित्रसम्म छिरेर यो 6 तला त्यो त्यहाँको जुन एउटा घर थियो त्यसको 6 तला पनि पुरै चाहिँ खोज तथा उद्धार भएको छ। त्यहाँ केही पनि चिज फेला परेको छैन। अब त्यो सँगसँगै त्यहाँबाट 5 तलामा चाहिँ पुरै यो हिलो, माटो र लेदोले भरिएको अवस्था छ भन्ने जानकारी प्राप्त भएको छ र त्यहाँ पनि खोज चाहिँ कार्य भइरहेको छ। अब यो सँगसँगै यो लामडाङ हाइड्रो टनेल र त्यस पश्चातको यो चिलिमे हाइड्रोमा पनि यो विदेशी सहित संयुक्त उद्धार टोलीले यो तदारुकताका साथ कार्य गरिएको छ। यो चिलिमेको म यहाँलाई जानकारी गराउँदा जुन अवस्था छ त्यो बाहिरको पनि यो बाढीले गर्दाखेरि यो प्लेटफर्म पनि यो एकदमै कम बाँकी भएको अवस्था पनि रहेको छ। अब यो सँगसँगै यो त्रिशुली 1 अप्पर त्रिशुली 1 चाहिँ विभिन्न टनेलहरू छन्, त्यो प्रत्येक टनेलहरूमा चाहिँ यो भित्र छिरेर चाहिँ विभिन्न यो त्यो चाहिँ चुनौतीहरूका बावजुद पनि यो खोज उद्धार कार्य जारी रहेको अवस्था छ।
हजुर, अब यसका लागि आवश्यक पर्ने यन्त्र उपकरण, जनशक्तिको व्यवस्थापन हामीसँग भइसकेको छ कि अझै अपर्याप्त छ?
अब यो विशेष गरी यो स्रोत साधनको विषय यो सुरुको अवस्थादेखि पनि हामीसँग काम गर्ने स्रोत साधनहरू थियो तर हाम्रो भूबनोट र यो टनेलको चाहिँ रहेको स्थान र त्यो सँगसँगै यो फरक प्रकृतिको यो विपद ले जुन एउटा चाहिँ त्यहाँ क्षति पुर्याएको थियो त्यसले गर्दाखेरि पनि यो यो खोज तथा उद्धार कार्यलाई केही चुनौती चाहिँ दिएको थियो। त्यसले गर्दाखेरि यो अहिले समन्वयात्मक ढङ्गबाट सबै चाहिँ मिलेर यो चाहिँ खोज तथा उद्धार कार्यलाई अझ प्रभावकारी ढङ्गबाट अगाडि बढाइरहेको अवस्था छ।
अब प्रवक्ताज्यू, जनजीवन त्यहाँको अवस्थालाई अलिकति सामान्य अवस्थामा फर्काउने गरी त्यहाँ उपलब्ध व्यक्तिहरू जसलाई चाहिँ हामीले सुरक्षित रूपमा उद्धार गरेर त्यहाँ विभिन्न ठाउँहरूमा राखेका छौँ, उहाँहरूको सन्दर्भमा के भइरहेको छ अहिले अब उहाँहरूको पुनस्थापनाको विषय पनि उठिरहेको छ यस सन्दर्भमा नेपाली सेनाको भूमिका के छ कसरी काम भइरहेछ
अब विशेष गरी नेपाली सेना यो खोज तथा उद्धार कार्यमा नै केन्द्रित भएर काम गरिरहेको अवस्था छ र जो व्यक्तिहरू उद्धार गरेर चाहिँ ल्याउनु भएको छ उहाँहरूको लागि स्थानीय प्रशासन र स्थानीय निकायहरूले चाहिँ विभिन्न होल्डिङ सेन्टरहरूको व्यवस्थापन गरेर कार्य गरिरहनु भएको छ र यसको लागि चाहिँ म यहाँलाई स्थानीय प्रशासनसँग थप जानकारी लिन पनि अनुरोध गर्दछु
हजुर जस्तो अब नेपाली सेनाले विभिन्न चाहिँ विज्ञ टोलीसँग अब उदाहरणका लागि चीनको विज्ञ टोली त्यसै गरी भारतको कोरियाको विज्ञ टोलीसँग संयुक्त रूपमा अब रेकी लगायतका कार्यहरू जुन गरिरहेको छ भनिएको छ अब ती क्षेत्रहरू चाहिँ कति छन् त अब उद्धारका लागि सम्भावित क्षेत्रहरू ठ्याक्कै यो ठाउँ भन्नुभन्दा पनि संख्यात्मक हिसाबले अब हामी यति ठाउँमा यसरी जनशक्ति परिचालन भएका छौँ भन्ने जानकारी दिन सकिन्छ भने
अब यो स्थान अनुसार नै म जानकारी दिन चाहन्छु मुख्य गरी यो त्रिशुली 3A यो जुन दुईजनाको जीवित उद्धार र एकजनाको चाहिँ डेड बडीको उद्धार गरिएको थियो त्यसै गरी त्रिशुली 3B पनि अहिले निरन्तर रूपमा कार्य भइरहेको अवस्था छ र हालसम्म कुनै पनि चिज फेला परेको अवस्था छैन अब त्यस पश्चात यो अप्पर त्रिशुली 1 चाहिँ विभिन्न यो टनलहरू रहेका छन् र यो टनलहरूमा पनि अब त्यो जान नसक्ने अवस्थाको टनलहरूमा पनि विभिन्न बोटहरूको पनि प्रयोग गरेर भित्र छिर्ने कार्य भइरहेको छ त्यस पश्चातको यो चिलिमे हाइड्रोमा पनि निश्चित दूरीसँग भित्र छिरेर चाहिँ खोजको कार्य भइसकेको अवस्था छ र हालसम्म केही पनि फेला परेको अवस्था छैन त्यसै गरी यो लामटाङ चाहिँ टनलभित्र जुन प्वाल बनाएर पनि छिरेको अवस्था छ र त्यहाँ 2 लासहरू चाहिँ उद्धार गरिएको थियो अब त्यो सँगसँगै यो रसुवागढीको मैले अघि नै जानकारी गराइसके भनेपछि यो सबै टनलहरूमा यो विज्ञ सहितको र सम्बन्धित यो चाहिँ हाइड्रो पावरका पनि यो जुन प्राविधिक जनशक्तिहरूको प्रयोग गरेर चाहिँ नेपाली सेनाले अन्य सम्बन्ध निकायसँग समन्वय गरेर कार्य गरिएको अवस्था छ
अब जस्तो सड़क र पुलका सन्दर्भमा पनि सेनाले काम गरिरहेछ खास गरी त्यहाँ ट्विन पुनस्थापना गर्ने अथवा स्थापना गर्ने बेली ब्रिज चाहिँ बनाउने अन्य पुलहरू चाहिँ झोलुङ्गे पुलहरूको व्यवस्थापन गर्ने यी कामहरू कसरी भइरहेका छन्
यो ट्विन चाहिँ विशेष गरी यो त्रिशुलीको बजार क्षेत्रलाई जोड्ने क्रममा यो ट्विनको स्थापना गरिएको छ भने यो जुन देवीघाटमा पादी खोलामा जुन एउटा पुल बगाएको छ त्यो स्थानमा बेलीब्रिज जडानको काम पनि यो दिन र रात दुइटैको समयमा चाहिँ निरन्तर रूपमा चाहिँ कार्य भइरहेको छ र जतिसक्दो चाँडो हामी त्यहाँ पुल निर्माणको कार्य सम्पन्न गर्ने क्रममा छौँ
अब अन्तिम जिज्ञासा यहाँलाई जस्तो अब मूलत 3 सुरक्षा निकाय जुन हाम्रो छ त्यसको समन्वय नेपाली सेनाले नै गरेको छ र अहिले मूल रूपमा यी जे जति प्रतिकारका कामहरू भइरहेका छन् यसमा सेना प्रमुख निकाय प्रमुख अङ्ग पनि हो जसरी काम भइरहेछ अब हामी यो 12 दिनमा आइपुग्दाखेरि चाहिँ अब यो प्रतिकारको हामी कुन चरणमा छौँ अब हामी कुन चरणमा प्रवेश गर्छौँ
होइन अब यो चरण भन्दाखेरि पनि यो समय र यो विपदको प्रकृति नै फरक ढङ्गको भएर भएको हुँदा र हाम्रो जमिनी बनावट र त्यो सँगसँगै जुन समय समयमा आइपुग्ने विभिन्न चुनौतीहरू जस्तै काम गर्दा गर्दै पनि खोला बढ्ने र खोलाले चाहिँ कटान गरेर त्यो जुन कार्य गर्ने स्थानलाई नै अप्ठ्यारो परिस्थिति बनाउने पनि हुँदै गएको छ तर हाम्रो चाहिँ यो कार्य चाहिँ यो खोज तथा उद्धारको कार्यलाई हामीले चाहिँ अझ सतर्कता साथ अगाडि बढाइरहेका छौँ र यो हाम्रो चाहिँ यो लक्ष्य चाहिँ निरन्तर नै रहेको यहाँलाई जानकारी गराउन चाहन्छु
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद
हस् धन्यवाद
उहाँ हुनुहुन्थ्यो नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत उहाँका अनुसार अहिले पनि मूल रूपमा उद्धारको कार्यमै सरकार केन्द्रित छ मूलत नेपाली सेना केन्द्रित छ र त्यसमा पनि विद्युत आयोजनाका टनेलहरूमा बढी केन्द्रित भएको छ नेपाली सेना मौसमको प्रतिकूलताका कारण उद्धारका काममा कतिपय समयमा अप्ठ्यारो स्थिति सिर्जना भए पनि उद्धारको कामलाई नै नेपाली सेनाले प्रमुखता दिएको सेनाले जनाएको छ मूलत आज 12 दिन भोटेकोशी बाढीको बाढीपछिको प्रतिकार्यमा के कसरी काम भइरहेको छ भन्ने सन्दर्भमै आजको अन्तर्संवादलाई हामीले केन्द्रित बनाउने प्रयास गरेका छौं भेत्रावती स्थित घरमा पुरिएकी एकजना महिलाको हिजो सकुशल उद्धार गरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ त्यसै गरी अर्का एकजना चिनिया नागरिकको पनि त्रिशुली 1 हिजो उद्धार गरिएको यो सँगै टनेलबाट र घरबाट गरी दुई दिनमा चारजनाको उद्धार गरिएको, उद्धारको कार्य जारी छ। त्यो सँगै वैकल्पिक व्यवस्थापनका विषयहरू, पुल सड़कको पुनस्थापना लगायतका विषय पनि त्यहाँ अगाडि बढ़िरहेको छ। भूकम्पपछिको पुननिर्माणका सन्दर्भमा गठन गरिएको पुननिर्माण प्राधिकरणका तत्कालीन कार्यकारी प्रमुख एवं नेपाली कांग्रेसका एकजना नेता डाक्टर गोविन्द पोखरेल घटनास्थल पुगेर, घटनास्थलको क्षेत्र पुगेर फर्कनु भएको छ। उहाँसँग अब त्यहाँ के कसरी काम भइरहेको छ र के हुनु आवश्यक छ भन्ने बारे कुराकानी गर्नेछौ। उहाँ हामीसँग प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। डाक्टर साहब, स्वागत छ यहाँलाई।
हजुर, नमस्कार, सुप्रभात।
हजुर, अब यहाँ पनि त्यहाँ पुगेर आउनु भएको छ, अब अहिले भइरहेको काम कस्तो छ र यो कामलाई अझै द्रुतता दिन यहाँको विज्ञताले के भन्छ?
अब अहिले जुन फिल्डमा काम भएको छ, विशेष गरी राहत उद्धारमा स्थानीय सरकार, अब विभिन्न निजी क्षेत्र, गैर सरकारी संस्थाहरूले त्यहाँ जुन विपदमा प्रभावित भएकाहरूलाई उपलब्ध राहतहरू बाँड्ने काम गरिरहनु भएको छ। उहाँहरूले विशेष गरी स्थानीय तहको नेतृत्वमा बाहिरबाट प्राप्त सामग्रीहरू, स्थानीय सामग्रीहरू लिएर अब त्यहाँ आश्रय स्थल जुन टेम्पोररी सेटलमेन्टमा राखेर उहाँहरूलाई जुन बेसिक निड दिने चाहिँ कुरा भइराखेको छ। तर अलिकति रसुवा लगायत अन्यत्र जुन दुर्गम क्षेत्रमा यातायातको
पुननिर्माण प्राधिकरणका पूर्व कार्यकारी प्रमुख एवं नेपाली कांग्रेसका एकजना नेता डाक्टर गोविन्द पोखरेलसँग हामी कुराकानी गरिरहेका थियौं। टेलिफोन सम्पर्क विच्छेद भएको छ, हामी पुनः टेलिफोन सम्पर्कको प्रयासमा छौं। खास गरी आज 12 दिनमा बाढ़ी प्रभावित क्षेत्रमा विभिन्न कामहरू भइरहेका छन्, उद्धारका काम विशेष गरी भएको छ भने अन्य व्यवस्थापनको कार्यहरू पनि भएको छ। ठूलो संख्याका नेपाली नागरिकले यो विपदमा सरकारलाई साथ दिएका छन्, सहयोग गरेका छन्। ठूलो धनराशि सर्वसाधारणका तर्फबाट यसपालि संकलन भएको छ। डाक्टर गोविन्द पोखरेल फेरि हामीसँग जोडिनु भएको छ।
हजुर, अहिले जुन राहत सामग्रीहरू व्यापक रूपमा देशका विभिन्न भागहरूबाट त्यहाँ पुर्याउने क्रम जारी छ र त्यो धेरै अलिकति जहाँ यातायातको पहुँच पुग्छ त्यहाँ सहज ठाउँमा पुर्याइएको छ। हामीले हेर्दाखेरि अब स्वतस्फूर्त व्यक्ति संस्थाहरूले लगेको खाद्यान्न अथवा अन्य चिजहरूले अहिले पुगेको छ, तर अलिकति यातायातको व्यवस्था नभएको, सुविधा नभएको ठाउँमा, कुनै ठाउँमा रसुवाका अझ दुर्गम ठाउँमा हेलिप्याडबाट पुर्याउनु पर्नेछ। अर्को चाहिँ प्रत्यक्ष प्रभावित नभएका तर बजारबाट सामान खरिद गरेर खानेहरूको लागि पनि यो आपूर्ति श्रृङ्खला अलिकति भत्किएको अथवा बिग्रिएको अथवा बन्द भएको कारणले उहाँहरूले पनि त्यो प्राप्त गर्न सक्नु भएको छैन, त्यो ठाउँमा पुर्याउन आवश्यक छ। त्यसै गरी दीर्घ रोगीहरूले खाने औषधिहरूको पनि कुनै ठाउँमा चाहिँ समस्या भएको छ, त्यो पनि पुर्याउने व्यवस्था अब स्थानीय सरकार, विभिन्न व्यक्तिहरू, संस्थाहरूले गरिराख्नु भएको छ। तर मुख्य कुरा चाहिँ त्यहाँको वेदना चाहिँ यो सुरुङमा जुन फस्नु भएको त्रिशुली जुन 216 मेगावाटको छ, त्यहाँ चाहिँ 265 जनाभित्र हुनुहुन्छ भनेर भन्नुहुन्छ, सिलिमीमा हुनुहुन्छ। त्यस कारणले यो सुरुङभित्र फस्नुभएकाहरूको उद्धार चाहिँ अति आवश्यक देखेको छ, किनकि त्यसले
हजुर अहिले पनि उहाँ त्यो प्रभावित क्षेत्रमै हुनुहुन्छ। टेलिफोनको त्यहाँ समस्या, बेला बेलामा प्राविधिक समस्या उत्पन्न भइरहेको छ, यद्यपि हामी उहाँसँग पुनः सम्पर्कको प्रयास गर्ने नै छौँ। मूलत सरकारले उद्धारको कामलाई नै प्राथमिकतामा राखेको छ, उद्धारको कार्य जारी पनि छ, त्यसबाट सफलताहरू पनि प्राप्त भएका छन्। पछिल्लो दुई दिनमा चारजनालाई जीवितै उद्धार गर्न सकिएको छ। उद्धार भएकाहरूको नेपाली सेनाको अस्पताल छाउनीमा अहिले उपचार भइरहेको छ। त्यसै गरी सब संकलनको कार्य पनि
राखेको छ कि?
हजुर हजुर,
हजुर, कनेक्सन भयो?
हजुर डाक्टर साहब, हजुर
हजुर। अनि त्यस कारणले अहिले मुख्य हामीले आवश्यकता देखेको यो सुरुङभित्र अथवा अन्यत्र जुन उद्धार गर्न बाँकी, त्यसको लागि अलि तदारुकता चाहिँ बढी चाहियो, किनभने प्राविधिक जनशक्तिहरू अथवा त्यसको दुर्गम क्षेत्रको कारणले पनि हुनसक्छ। तर त्यसमा जनताले सरकारलाई कुरिरहेका छन्। आज 12 दिन भयो हामीले देख्यौँ, केही मानिसहरू जिउँदै उद्धार गरिएका छन्। त्यसैले यसमा सरकारले बढी एउटा ध्यान दिनुपर्ने एउटा अवस्था देखियो। अब दोस्रो त्यहाँ चाहिँ जस्तै रसियामा जाने वैकल्पिक मार्गहरू, अहिले सडक विदुर नगरपालिकादेखि माथि जानलाई सम्भव नभएको हुनाले जुन लामो रुट भए पनि वैकल्पिक मार्गहरू छन्। त्यहाँ चाहिँ साँगुरो बाटो बर्खाको समय राहत सामग्री लानको लागि बिरामीहरू ओसार्नको लागि त्यो पनि कठिनाई देखिएको छ। त्यो पनि सरकारले चाहिँ त्यतातिर पनि यो वैकल्पिक मार्गहरूको स्तर उन्नति गरेर यातायात सुचारू गर्न सक्ने सम्भावना भएका ठाउँहरूमा त्यतातिर पनि ध्यान दिनुपर्छ, ताकि आपूर्ति सञ्जाल कायम रहेर विपदमा प्रत्यक्ष प्रभावित नभएका तर यो आपूर्ति सञ्जाल बिग्रिएर खाद्य सामग्री औषधिहरू नपाउने घर परिवारले पनि त्यसमा राहत पाउनुहुन्छ। त्यसपछि हामीले अब यो लास मृतकहरूको यो लास खोज्ने क्रमलाई चाहिँ निरन्तरता दिएको छ सुरक्षा निकायले। यसलाई पनि निरन्तरता दिनुपर्छ, किनभने कोही परिवारले लास नभेटाए पनि अब आफ्नो धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गर्ने प्रक्रिया आरम्भ गर्नुभयो, तर मान्छेहरूलाई आफ्नो आफन्तहरूको लास पाउनु पर्यो अथवा कुनै खबर बेपत्ता भएको कुनै प्रमाण पाउनु पर्यो भने त्यो समस्या पनि एउटा सम्बोधन गर्नुपर्छ। अर्को एउटा चाहिँ के रहेछ भने अब हाम्रोमा यदि लास भेटिएन भने 12 वर्षसम्म नमरेको भन्ने कानुनी प्रावधान रहेछ। अब त्यहाँ मान्छेहरू जुन हिसाबले हराइरहनु भएको छ, उहाँहरूको सुरुङ बाहेक र अन्यत्र केही ठाउँमा अपवादको रूपमा बाहेक अरूको अब जिउँदो फेला पार्ने सम्भावना धेरै कम छ। यदि परिवारहरू आफ्नो आफन्तजन गुमाएको कुरामा कन्भिन्स हुनुहुन्छ, यदि उहाँहरूले त्यो स्वीकार्नुहुन्छ र अन्तिम संस्कार गर्नुहुन्छ भनेदेखि त्यो मृत्युको सर्टिफिकेट अथवा मृत्यु दर्ता गरिदिनु पर्ने हुन्छ, किनभने धेरैको ब्याङ्कमा ऋण होला, अब विभिन्न किसिमका जुन पारिवारिक समस्याहरू हुन्छन्, पारिवारिक विभिन्न संरचनामा हाम्रो आधारित जुन समाज छ त्यो त्यसको लागि पनि यो मृत्यु दर्ता प्रमाणपत्र चाहिने भएको हुनाले, जस्तै एकल महिला जसले श्रीमान अथवा सरकारी जागिर अथवा सुरक्षा निकायमा अथवा कतै काम गर्ने गुमाउनु भयो भने उहाँहरूले पाउन सक्ने राहत पनि त्यो मृत्यु दर्ता प्रमाणपत्रमा चाहिँ आधारित हुँदो रहेछ। त्यस कारणले त्यसको लागि पनि सरकारले कानुनी रूपमा सम्बोधन गर्नुपर्ने अहिले देखिएको छ। त्यसबाहेक अब यो सबभन्दा कहरी लाग्दो अर्को अवस्था छ, अभिभावक गुमाउनु भएको बच्चाहरू धेरै अबोध हुनुहुन्छ, उहाँहरूलाई थाहै छैन हामीले हाम्रो बाबा आमा अथवा हाम्रो कोही आफन्तजन गुमायो भनेर। त्यस्तो बच्चा करिब 1000 भन्दा बढी भन्ने छ, यो त प्रारम्भिक आकलन हो, अरू जिल्लामा पनि हुनुहोला, किनभने जसको बाबा आमा त्यहाँ आएर काम गर्नु भएको थियो अहिले बेपत्ता हुनुहुन्छ भने त्यस्तो बाल बच्चाहरूको मनोसामाजिक परामर्श होइन, उहाँहरूलाई कसरी चाहिँ मानसिक प्रभाव पर्न सक्ने हिसाबले काउन्सिलिङ गर्ने, यो कुराहरू पनि हामीले ध्यान राख्नुपर्छ, किनभने खाना लत्ता कपडा त पहिला आवश्यकै भयो तर उहाँहरूको जुन एकल महिला हुनुभएको छ अथवा कुनै ज्येष्ठ नागरिक हुनुहुन्छ जसले सहारा गुमाउनु भएको छ आफ्नो एकमात्र जीविकोपार्जनको सहारा, त्यस्तो परिवारहरूलाई चाहिँ हामीले मनोसामाजिक परामर्शसहित अरू अब उहाँहरूको जुन वेदना उहाँहरूको मानसिक प्रभाव नपर्ने खालको चाहिँ गतिविधिहरू पनि हामीले चलाउनु पर्ने हुन्छ। त्यो यो प्रभावित क्षेत्रमा मात्रै नभएर प्रभावित क्षेत्रमा कार्यरत जो अहिले यसमा हराउनु भएको छ विपदमा विपद दुर्घटना पर्नु भएको छ उहाँको परिवारहरूलाई बाहिर जिल्लामा पनि त्यो दिन आवश्यक छ। त्यसले चाहिँ उहाँ किनभने त्यसले ठुलो समाजमा पर्छ, विशेष गरी बच्चाहरूको अब भविष्य कसरी अगाडि बढ्ने हो, शिक्षा दीक्षा के हुने त्यो कुरामा पनि हामीले ख्याल राख्नुपर्ने हुन्छ सरकारले अहिले। अब यस बाहेक अब बिस्तारै सरकारले अब दसैँ आयो, अब हिउँ लाग्छ, जाडो हुन्छ होइन, अब यो अस्थायी आवास निर्माण गर्ने अब त्यो ठाउँमा त हुन सक्दैन, तर विकल्प वैकल्पिक ठाउँहरू जहाँ सुरक्षित छ त्यो पत्ता लगाएर कमसेकम जति पनि विस्थापित हुनुहुन्छ जसले सबै गुमाउनु भयो उहाँहरूलाई कम्तीमा पनि वैकल्पिक
आवास। डाक्टर साहब, अब त्यो भूगोलमा यहाँले त्यो सबै कुरा यहाँले आफै पनि गएर त्यो हेर्नु भएको छ, अब यहाँको अनुभवले यहाँको विज्ञताले र यहाँको अनुभवले पनि यो जसरी यहाँहरूले पहिला काम गर्नुभयो अब त्यो हिसाबले हुन त यो र त्यो अलिक कतिपय यसका प्रकृति फरक छन्। यद्यपि अब अस्थायी आश्रयमा अहिले बसिरहेकाहरूलाई पुनस्थापना गर्ने विषय वैकल्पिक वासस्थान या बसोबास दिने विषय त अन्तर्सम्बन्धित नै हुन्छ, अब यो कसरी यो सञ्चालन गर्न सकिएला या कहाँ त्यो भूगोल कसरी त्यो हुन सक्ला, सबैलाई पाइप पर्ने हुनुपर्छ कि के हुनुपर्छ, यसका विषयहरू के हुन्छन्?
अब त्यो त हामीले वैकल्पिक जहाँ चाहिँ भूकम्प जस्तै हामीले भूकम्पमा त चाहिँ घर बनाउने अवस्था थियो, तर त्यहाँ त त्यही घर बनाउने अवस्था त छैन. त्यस कारणले हामीले विकल्पको ठाउँ पत्ता लगाएर भविष्यमा पनि त्यसको जोखिम हुन नसक्ने ठाउँ पत्ता लगाएर चाहिँ हामीले त्यो गर्नुपर्ने हुन्छ. किनभने अहिले धेरै मान्छे 430 मान्छेहरू एउटा घरमा बसिरहेका छन्, एउटा विद्यालयमा बसिरहेका छन्। त्यस कारणले ती मान्छेहरूलाई 430 परिवारलाई तपाईँले स्कुलमा राखेर चाहिँ दीर्घकालीन रूपमा चाहिँ राख्न सक्नुहुन्न. त्यस कारणले उहाँहरूलाई पनि त्यो विकल्पको चाहिँ व्यवस्था चाहिँ तुरुन्तै गर्नुपर्छ. किनभने कति दिनसम्म तपाईँले वैकल्पिक जग्गा पत्ता लगाएर उहाँहरूलाई त्यहाँबाट सारेर घर बनाउने त समय धेरै लाग्छ नि. त्यस कारणले केही समयसम्म बाहिर सरकारी जग्गामा अस्थायी आवास बनाएर बस्ने व्यवस्था चाहिँ गर्नुपर्ने हुन्छ.
अब अन्तिम जिज्ञासा यहाँलाई, अब पुनर्निर्माणका सन्दर्भमा हुन त सरकारले दाता सम्मेलनको तयारी गरिएको विषय पनि उठाएको छ, तर अब यसलाई जति ढिलाइ हुन्छ त्यति समस्या हुन्छ भन्ने हाम्रा विगतको अनुभवहरूले पनि देखाएका छन्। राम्रो उखान पनि छ, फलाम तात्दैमा घन हान्नुपर्छ भनेर। अब अहिले तत्काल पुनर्निर्माणका लागि गर्नुपर्ने सन्दर्भहरू चाहिँ के छन्?
हाम्रो जति पनि आवश्यकताको आकलन गर्नु पर्यो, जति पनि हाम्रो लस भएको छ त्यसको आकलन गरेर त्यो चाहिँ त्यसको चाहिँ हामीलाई यति आर्थिक छ भनेर पत्ता लगाउनु पर्छ. किनभने विकास खर्च पनि अहिलेसम्म ऋणले चलाइरहेछ भनेपछि पुनर्निर्माणको लागि त अवश्य पनि बाह्य स्रोतको परिचालन गर्न कुनै किसिमको एउटा दाता सम्मेलन अथवा सरकारले अब कस्तो मोडालिटी अपनाउँछ त्यो चाहिँ गर्न आवश्यक. हाम्रो आवश्यकताको आकलन गरेर त्यो हाम्रा मित्र राष्ट्रहरूलाई अन्त सहयोगी संस्थाहरूलाई भन्नुपर्ने.
डाक्टर साहब हजुर, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद. हुनुहुन्थ्यो तत्कालीन भूकम्पपछिको पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख समेत रहनुभएका एकजना नेपाली काँग्रेसका नेता डाक्टर गोविन्द पोखरेल. यसअघि हामीले नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतसँग कुराकानी गर्यौं. प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद. सन्तोष रेग्मी बिदा हुन्छु. नमस्कार.